الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فإن خير الحديث كتاب الله وخير الهدي هدي محمد صلى الله عليه وعلى آله وسلم وشر الأمور محدثاتها وكل محدثة بدعة وكل بدعة ضلالة وكل ضلالة في النار قال الله تبارك وتعالى فاتبع سبيل من أناب إلي میرے محترم دینی بھائیوں اور قابل احترام اور بہنوں, ایک انسان کی کامیابی کے لیے جہاں قرآن و سنت کی دلیلوں کا جاننا ضروری ہے, وہی یہ بھی ضروری ہے کہ وہ ان دلیلوں کا صحیح مطلب جانتا ہو, اس لیے کہ گمراہی کتاب کے سنت کے چھوڑنے سے آتی ہے. یہ لازم نہیں کہ ایک انسان قرآن ہی کو نہ مانے, حدیث ہی کو نہ مانے, بلکہ گمراہی ان کو ماننے کے بعد بھی آتی ہے. اور وہ کیسے آتی ہے کہ ایک انسان قرآن کو مانے لیکن اس کا مطلب کچھ اور لے جو قرآن میں ہے, حدیث کو مانے لیکن اس کی ایسی تاویل مانتا ہو جو واقعی اس کے معنی کے مطابق نہیں ہے. تو سارا بگاڑ اور انحراف یہ غلط مطلب لینے سے آتا ہے. بہت کم لوگ ایسے ہوتے ہیں جو سرے سے انکار کرتے ہیں, قرآن کو نہیں مانتا, حدیث کو نہیں مانتا, یہ بہت زیادہ لوگ نہیں ہوتے ہیں, شاید ہی کوئی ایسا ہوگا, بہت تھوڑے لوگ ہوتے ہیں. زیادہ تر گمراہی جو آتی ہے وہ اس طرح آتی ہے کہ ایک انسان قرآن اور حدیث کو, قرآن اور سنت کو مانتا ہے لیکن اس سے اپنے من مانے معنی اخذ کرتا ہے اور پھر گمراہ ہوتا ہے. خصوصاً اس کی عملی تطبیق میں قرآن پر عمل کرنے, حدیث پر عمل کرنے, یا قرآن سے عقیدہ لینے, حدیث سے عقیدہ لینے میں ایک انسان سلط کی بجائے عقل کو اپنا محور بناتا ہے, وہ اپنی سمجھ پر اعتماد کر لیتا ہے, میں جو سمجھا وہی سچ. ظاہر بات ہے جب ایک انسان اپنی عقل پر اعتماد کرے گا اور اپنی سمجھ پر اعتماد کرے گا تو اب شیطان کے لیے بہت آسان ہے, ایک وسوسہ ڈال دو اور معاملہ ختم. اس کے دل میں ایک وسوسہ ڈال دیا, اب وہ اوپر تو کہیں جڑا ہوا نہیں ہے کہ پہلے بھی یہ چیز ہونا چاہیے, سلف نے بھی اس کو مانا ہو, سلف بھی ایسا کرتے آئے ہوں, اوپر تو کنیکٹڈ نہیں ہے, وہ بس قرآن اور سنت سے کنیکٹڈ ہے. اب اس کو سمجھنے کا مسئلہ ہے جو کہ سب سے اہم ہے. اب اس نے پڑھا, اس کو سمجھنے کی کوشش کی, کبھی صحیح سمجھے گا کبھی نہیں بھی سمجھے گا. اگر شیطان اس کو بہکانا چاہتا ہے, اس کے دل میں بات ڈال دی, اس کا یہ مطلب ہے کہ تم اس پھل کو کھاؤ گے تو ہمیشہ کی زندگی ملے گی, حالانکہ وہ پھل اس کے لیے ہے نہیں. ہمیشہ کی زندگی ملی, کل نفس ذائقۃ الموت, ہر ایک کو موت کا مزہ چکھنا ہے, ہمیشہ کی زندگی نہیں کھائے نا, ملی نہیں. اس کو اللہ کے حکم کا ایسا مطلب بتائے گا جو کہ صحیح نہیں ہے, جو آدم علیہ السلام کے ساتھ اس نے کیا. حکم تھا مت قریب جاؤ ظالم بن جاؤ گے, کہ نہیں تم کھاؤ گے اس سے تم فرشتوں جیسے بن جاؤ گے. آدم علیہ السلام نے کیا انکار کیا اللہ کے حکم کا؟ نہیں, لیکن ان کے ذہن میں وہ مطلب ڈالا جو نہیں ہے. اللہ کے حکم کے سلسلے میں ضمنی تاویلات. اب اگر اکیلا یہ ہے اور نصوص سے دلائل سے جڑا ہوا ہے, یہاں تک تو ٹھیک ہے, لیکن اصل مسئلہ آتا ہے مطلب لینے کا. क्या मतलब ले, और हर एक की अकल का लेवल अलग है, हर एक का सोचने का तरीका अलग है, हर एक की शहवतें, उसकी जहालतें, उसके तजर्बात अलग अलग हैं। शैतान उसके दिल में ऐसा मतलब डाल सकता है जो 1400 साल में किसी ने नहीं लिया, और इस तरह से उसको गुमराह कर सकता है। लेकिन अगर वो तवारुफ देखे, नहीं भाई इस मतलब, इस आयत का मतलब मुझसे पहले सहाबा ने, ताबईन ने, तबा ताबईन ने, अइमा ने, अहले इल्म ने क्या लिया है, मैं जो समझ रहा हूं वही है या कुछ और है, या मेरे दिल में जो बात आ रही है इससे पहले कोई इसका कायल है कि नहीं, या 1400 साल के बाद मैं ही ऐसा खुशकिस्मत हूं जिसको एक ऐसा मतलब समझ में आया जो इतने बड़े बड़े जीनियस, अरबी के माहिर, कुरान के माहिर, हदीस के माहिर, अस्मा और रिजाल और सारी उलूम के माहिर, उसूल तफसीर, उसूल हदीस, एक को भी नहीं समझा, और मैं ट्रांसलेशन पढ़ता हूं, अरबी भी नहीं आती है, उसूल भी नहीं मालूम, और मुझको समझ में आ रहा है, तो कहीं मैं गलत हूं या मैं सही हूं। शैतान उसके दिल में डालता है, कुरान में है ना, कुरान में है, हदीस में, कुरान हदीस से बढ़ के भी कुछ है क्या, नहीं नहीं नहीं, तो ये सही है। वो मान रहा है अपने फहम को, लेकिन शैतान उसके दिल में डाल रहा है ये मतन है, मतन में और फहम में फर्क है। कुरान की बात, हदीस की बात एक चीज, तू क्या समझा ये एक चीज, तू समझा क्या वो कुरान है। बाज़ औक़ात जो आदमी समझता है उसका दूर दूर तक कुरान और सुन्नत से कोई रिश्ता नहीं होता है, कोई ताल्लुक नहीं होता है, लेकिन वो अपने गुमान में समझता है कि मैं जो समझा वही समझ। वजह क्या है, सलफ के फहम पर एतमाद नहीं किया, निराला एक्सप्लेनेशन, निराली अंडरस्टैंडिंग, यूनिक, कोई भी नहीं मैं, और दिन में बाज वक़ात ये आता है अल्हम्दुलिल्लाह अल्लाह ताला ने इस चीज के समझने के लिए मुझको चुना, किसी को भी नहीं समझ में आया। ये जहालत पर जहालत है कि एक तो खुद को नहीं समझा, ये समझ रहा कि समझा, और बाकी सबको क्या समझ रहा है, सब मिस्टेक किए, डबल प्रॉब्लम। तो असल मसला ये है, सलफ के मनहज को अपनाने में ये रिस्क फैक्टर खत्म हो जाता है, या कम से कम हम कह सकते हैं बहुत कम हो जाता है, चांसेस बहुत कम हो जाते हैं। इसीलिए जरूरी है कि एक इंसान पैरवी तो किताब और सुन्नत की करेगा, उसके लिए लाजिम यही, लेकिन इस पैरवी में, इस इत्तिबा में उसको सलफ की तरफ रुजू करना भी जरूरी है, अपनी अंडरस्टैंडिंग को चेक करने के लिए। ये तकलीद नहीं है, लेकिन ये क्या है, ये हिफाजत है, ये हिफाजत है, क्रॉस चेक करना जरूरी है। मामूली आदमी है, नोट गिनता है, कितने नहीं कितने, बीवी के हाथ में भी देता था, चेक करो नहीं है, 100 है कि नहीं है, देता है, क्यों, गलती हो सकती है, गलती हो सकती है। एक मामूली पेपर चेक करता है, मास्क चेक करता है, देता है मास्क, क्रॉस चेक के लिए भी किसी को दिया जाता है, देखो बराबर काउंटिंग सही है कि नहीं, मामूली काउंटिंग जो पहली दूसरी में होती है, काउंटिंग कौन सा कोर्स करना पड़ता है, काउंटिंग अकाउंटिंग के लिए तो है, काउंटिंग के लिए कोर्स है कोई, मैं कोर्स कर रहा हूं क्या के लिए, काउंटिंग, क्या काउंट कर रहा है, सितारे काउंट कर रहा है, क्या कर रहा है, मामूली चीज, लेकिन आदमी अपने साथ एक दूसरा क्रॉस चेक भी करता है। अगर हम दीन में नहीं करेंगे, कितना बड़ा हमारे लिए गुमराही का रास्ता खुल सकता है, क्रॉस चेक करना जरूरी है। तो इसी में से एक जो मसला है जिसको आज समझना है, एक तो हमने समझा कि सलफ के फहम को समझना जरूरी है, उनके मनहज को फॉलो करना, उसकी पैरवी करना जरूरी है। इसी में से एक चीज जो है, जो अगर नहीं करेंगे तो क्या होगा, और वो कौन सी चीज है जो सलफ के मनहज में नहीं और कौन सी है, उनमें से मसला नंबर 25 क्या है, तकफीर व तब्दीअ में बे एहतियाती, वो क्या चीज है जो सलफ नहीं करते थे और क्या है वो करते थे। सलफ किसी पर कुफ्र का फतवा, बिदाती होने का फतवा देने में बहुत एहतियात करते थे, लेकिन अगर कोई आदमी तो काफिर, ये काफिर वो काफिर ये बिदाती अगर ऐसा करता है और एहतियात नहीं करता है, ये सलफ के रास्ते पर नहीं है। तकफीर और तब्दीअ में बे एहतियाती सलफ का मनहज नहीं है, उनका मनहज क्या है, एहतियात। मिसाल के तौर पर यहां शेख मोहम्मद इब्न उमर बाज़मूल हफ़िज़हुल्लाह कहते हैं, ليس من منهج السلف الحكم على المعين ببدعته الا بعد اقامه الحجه وبثبوت الشروط وانتفاء الموانع وليس من منهج السلف تكفير الناس الا بما ورد انه كفر في الشرع। क्या है ये सलफ का मनहज नहीं कि किसी मुअय्यन शख्स पर बिदाती होने का हुक्म लगाया जाए, हां मगर ये कि तमाम शराइत साबित हो जाए और मवाने बाकी न रहें और इस तरह उस पर हुज्जत कायम हो जाए। इसी तरह ये भी सलफ का मनहज नहीं कि लोगों को काफिर करार दिया जाए मगर उन्हीं बातों की बिना पर जिनका कुफ्र होना शरीयत में वारिद हो। क्या मतलब है बोलने का, कह रहे हैं सलफ का मनहज नहीं है कि एक इंसान किसी पर भी काफिर या बिदाती होने का हुक्म लगाए। अगर किसी पर कुफ्र का फतवा लगता है तो उन्हीं चीजों की बुनियाद पर हो सकता है जिसको शरीयत में कुफ्र कहा। कुफ्र का फतवा कैसे लगेगा, देखो आदमी काफिर हो गया, क्यों, काबा को पीठ दिखाता है या बाबा को पीठ दिखाता है, तो बाज लोगों के नजदीक क्या है, दरगाहों की ताजीम लाजिम है और वो भी कैसे, पीठ नहीं दिखाना, आए तो कैसा आना, गिरे तो भी चलेगा लेकिन उल्टे पांव आना, पीठ नहीं दिखाना दरगाह को। अब अगर कोई पीठ दिखाया काफिर हो गया, कोई कर सकता है ऐसा नहीं, क्यों, इसलिए कि क्या ये चीज शरीयत में वारिद है, इस शरीयत में वारिद नहीं कि एक इंसान अगर किसी अल्लाह वाले की कब्र को या काबा को पीठ दिखाए या नबी सल्लल्लाहु अलैहि वसल्लम, अगर पीठ आप कितनी रिवायतों में है, आदमी आया सवाल पूछे, जैसे वो पीठ फेर के जाने लगा आपने कहा सदका इन अफला आप लहा इन सदा, अगर ये सच कह रहा है तो ये कामयाब हो गया। कब, पीठ फेर के जाने लगा, वो नबी को पीठ दिखा रहा कि नहीं दिखा। तो एक इंसान काफिर होता है कैसे, आपके गुमान की बुनियाद पर नहीं कि मुझको लगता है ये कुफ्र है, नहीं, शायद क्या कह रहे हैं, सिवाय इल्ला बिमा वारदा अन्नहु कुफ्रुन फिशरा, काफिर किसी को बनाने के लिए, काफिर का हुक्म उस पर लगाने के लिए जरूरी है कि वो चीज शरीयत की में भी कुफ्र हो, तुम्हारे ख्याल और गुमान में नहीं, इस्लाम में उस पर कुफ्र का हुक्म लगना चाहिए। तो ये एक चीज है। बिदात के बारे में कहते हैं कि लैस मिन मनहज सलफी अल हुक्म अला अल मुअय्यन बिमुअय्यन बिबिदअतिहि इल्ला बाद इकामति अल हुज्जति وبثبوت الشروط وانتفاء الموانع, इसको समझने की जरूरत है। और ये बहुत अहम चीज है, ये इस दौर की बहुत बड़ी बीमारी, इस आदमी फतवे जागना शुरू करता है वो काफिर, वो बिदाती, बहुत खतरनाक चीज है। कितना खतरनाक है ये आगे हदीस से हमको मालूम पड़ेगा कि कितना खतरनाक है। कहते हैं कि کسی معین شخص پر بدعتی ہونے کا حکم لگانا یہ اس پر حجت تمام ہونے کے بعد ہی ہونا چاہیے۔ ایک دو کہتے ہیں کہ جو شروط ہیں وہ پوری ہوں، موانع ختم۔ اس کو ہم بعد میں سمجھنے کی کوشش کریں گے آگے۔ اس میں دو مسئلے ہیں، ایک تکفیر، دوسرا تبدیع۔ تکفیر اور تبدیع ہم دونوں کو سمجھنے کی کوشش کریں گے ایک ایک کر کے۔ پہلے ہم تکفیر کو لیتے ہیں، زیادہ بیان کریں کہ کسی مسلمان کو اس کے اوپر کفر کا فتویٰ لگانا اس کا شریعت میں کیا حکم ہے یہ دیکھیں گے۔ اس کے بعد انشاءاللہ وقت شاید نہیں رہے گا، اگلے ہفتے اس کو ہم تبدیع کو بھی دیکھنے کی کوشش کریں گے۔ قرآن کریم میں سورہ النساء آیت نمبر 94 میں اللہ تعالیٰ نے فرمایا، یا ایہا الذین آمنوا، اے ایمان والو، اذا ضربتم فی سبیل اللہ فتبینوا، جب تم زمین میں سفر کرو تو احتیاط کرو، تحقیق کرو، فتبینوا، تحقیق کے ساتھ چلو، ولا تقولوا لمن القى الیکم السلام لست مؤمنا، کوئی شخص جو تم کو سلام کرے اس کے بارے میں تم یہ نہ کہہ دو کہ تم مومن نہیں ہے۔ کوئی آدمی تم کو سلام کرتا ہے تم اس کو یہ مت کہو تم مسلمان نہیں ہے، تم مومن نہیں ہے۔ وہ سلام کر رہا ہے اور تم کیا کہہ رہے ہو، تم مومن نہیں ہے۔ اس کی شان نزول میں واقعہ صحابہ نے ذکر کیے ہیں کہ کسی شخص کو کسی جنگ میں صحابہ نے دیکھا مال غنیمت کے پاس ہے، انہوں نے دیکھا اس کو تو سلام کیا، یہ کیا سمجھے مسلمان نہیں ہے، جان بچانے کے لیے کیا کر رہا ہے، سلام کر رہا ہے، قتل کر ڈالا ہے۔ اور بھی واقعات ہیں، حضرت اسامہ رضی اللہ عنہ کی حدیث ہے کہ جنگ میں لڑتے 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 تلوار سے مارنے لگے، اس نے کلمہ پڑھ لیا، کلمہ پڑھ لیا اس کو، انہوں نے پھر بھی مار ڈالا۔ ساتھ میں جو صحابی تھے انصاری وہ رک گئے، انہوں نے مار ڈالا اس کو، کہا بتاؤں گا اللہ کے نبی صلی اللہ علیہ وسلم کو تو نے ایسا کیا ہے، آئے بتایا۔ آپ صلی اللہ علیہ وسلم نے پوچھا تو نے اس کے کلمہ پڑھنے کے بعد بھی اس کو مار ڈالا؟ اللہ کے رسول، اس نے جان بچانے کے لیے سب بولا تھا۔ کہا تو نے سینہ کیوں چیر کے نہیں دیکھ لیا کہ واقعی اس نے جان بچانے کے لیے بولا تھا یا واقعی سچا کلمہ؟ یعنی آپ نے ڈانٹا، اور آپ بار بار کہتے رہے، اس کے لا الہ الا اللہ کا کیا جواب دے گا قیامت کے دن؟ اس کے لا الہ الا اللہ کا کیا جواب دے گا؟ صحابی کہتے ہیں میرے دل میں تمنا ہوئی، اتنا دکھ ہوا مجھ کو سن کے کہ دل میں تمنا ہوئی کہ کاش اس سے پہلے میں مسلمان نہیں ہوتا، کاش کہ میں آج ہی مسلمان ہوا ہوتا، یعنی میرے نام اعمال میں نہیں ہوتا مسلمان ہونے کے بعد کہ میں نے ایک مسلمان کو جانتے بوجھتے قتل کیا، کلمہ پڑھنے کے بعد بھی یہ سمجھتے ہوئے جو کافر ہے، جان بچانے کے لیے بول، جان بچانے کے لیے بولا کہ مطلب مسلمان نہیں، کیونکہ مسلمان کا قتل کیا ہے جنگ میں، جنگ میں تو اس کے علاوہ بھی جائز نہیں ہے مسلمان کو، کافر کلمہ پڑھ لے تو اس کو قتل نہیں کر سکتے کیونکہ مسلمان ہوئے، کیسے قتل کیا؟ تو اس سے بات معلوم ہوئی کہ یہاں اللہ نے منع کیا ہے، اللہ نے فرمایا ولا تقول لمن القى اليكم السلام لست مؤمنا، جو تم کو سلام کرے تم یوں مت کہو کہ تم مومن نہیں ہے، وہ تو مسلمان ہو، وہ تو اسلام کا اظہار کرے، اور تم کیا کرو، اس کے اسلام کا، اس کے ایمان کا انکار کرو۔ آج عام وہ تو کافر ہے، وہ مشرک ہے، اتنی آسانی سے آدمی بول دیتا ہے جیسے کوئی اس میں کوئی خطرے کی بات ہی نہیں، کیا جاتا ہے اس کے اندر، ہر جملے کا قیامت کے دن جواب دینا پڑے گا۔ اذ یتلقى المتلقیان عن الیمین وعن الشمال قعید ما یلفظ من قول الا لدیہ رقیب عتید، جب لپک کر لینے والے وہ دو فرشتے فوراً دپک کے لے لیتے ہیں، دائیں بائیں بیٹھے ہوئے فرشتے، ایک زبان سے ایک جملہ نہیں نکلتا ہے، ایک بات وہ نہیں نکالتا ہے کہ فرشتے فوراً اس کو لکھنے کے لیے موجود ہیں، سب لکھتے ہیں، اس نے ایسا بولا، اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک حدیث اس چیز کی سنگینی کو بتاتی ہے کہ تکفیر کا معاملہ کتنا سنگین ہے. آپ فرماتے ہیں ایما رجل قال لاخيه یا کافر فقد باء بها احدهما, جو بھی شخص اپنے بھائی سے یوں کہتا ہے اے کافر اے کافر, جو بھی مسلمان اپنے دوسرے مسلمان بھائی سے کہتا ہے اے کافر, فقد باء بها احدهما, اب یہ جملہ دو میں سے ایک پر لوٹنے والا ہے, دو میں سے ایک پر لوٹنے والا ہے, دو میں سے ایک حقدار بن گیا اس کا. بخاری مسلم کی ایک حدیث, مسلم کے الفاظ میں زیادتی ہے, کہا ان کان کما قال و الا رجعت علی, اگر اس نے اس کو کافر کہا اور وہ کافر ہی تھا تب تو اس پر جائے گا کیونکہ وہ حقدار ہے اور اس پر وہ کلمہ وہ کفر کا فتویٰ گیا, جیسا اس نے بولا ویسا وہ تھا, بات فٹ ہو گئی نہیں, الا رجعت علی, تو واپس لوٹ کے اس پر آئے گا جس نے بولا. ایڈریس اگر صحیح نہیں ہو واپس آئے گا کدھر آئے گا؟ پہلے زمانے میں لوگ خط لکھتے تھے, ایک طرف اپنا ایڈریس ہوتا تھا, دوسری طرف جس کو بھیجنا اس کا ایڈریس ہوتا تھا. اب اگر اس کے ایڈریس میں کچھ غلطی ہو گئی اپنا سب کدھر آتا تھا واپس؟ اپنے. اگر آدمی نے صحیح بات صحیح ایڈریس پہ بھیجا ہو, جیسا اس کو بولا ویسا وہ ہے, تب تو بات فٹ ہو گئی, کافر تھا کافر بولا بس ختم, کافر نہیں تھا اور اس نے کافر بولا ہو تو واپس کیا ہوگا؟ واپس کس کے ایڈریس پہ آئے گا؟ وہ واپس اس پر آئے گا, وہ الا رجعت علی, وہ کلمہ اس پر لوٹ کے آئے گا. اس کو امام مسلم نے روایت کیا, بلکہ اللہ کے نبی صلی اللہ علیہ وسلم, یعنی اس سے معلوم ہوتا ہے کہ روایت میں ابن حبان کی غالباً روایت ہے, اس کے الفاظ ہیں کفر بتکفیرہ, وہ اپنی تکفیر کی وجہ سے خود کفر کا ارتکاب کیا اس نے. تو دوسرے کو کافر بولنا, ناحق بولنا کفر ہے, دوسرے کو کافر بولنا ناحق یہ کیا ہے؟ کفر ہے. کھیل تماشا نہیں, وقت گزاری کا ذریعہ نہیں, اپنے غصے کو ٹھنڈا کرنے کا ذریعہ نہیں. کیا آپ کو فلاں لوگ پسند نہیں تو آپ کافر بول دیے اس کو, کسی سے آپ کا جھگڑا ہو گیا آپ کافر بول دیے اس کو, آپ نہیں کر سکتے ایسا. کیوں؟ اگر وہ واقعی آپ کے کہنے کے مطابق نہ ہو تو جملہ اللہ کے ہاں آپ پر فٹ ہوگا. کفر بتکفیر, یہ کسی کو کافر بولنا ناحق کفر ہے, اسلام سے خارج نہیں ہوگا لیکن یہ کفر ہے, کیونکہ کفر چھوٹا بھی ہوتا ہے اور بڑا بھی ہوتا ہے. لہذا یہ بہت ہی احتیاط کی چیز ہے. طبرانی کی ایک روایت میں اس کی سنگینی اور معلوم ہوتی ہے. اسی کے ساتھ ایک اور چیز معلوم ہوتی ہے, اللہ کے نبی صلی اللہ علیہ وسلم فرماتے ہیں اذا قال الرجل لاخيه یا کافر فهو كقتله, ایک آدمی جب اپنے مسلمان بھائی کو اے کافر کہہ کے پکارتا ہے یا اس پر کفر کا فتویٰ لگاتا ہے, اس کو کافر بولتا ہے, تو آپ فرماتے ہیں فهو كقتله, یہ ایسا ہے جیسے اس کو قتل کر. کتنا بڑا گناہ ہے, ایسا ہے جیسے اس نے اس کو قتل کر ڈالا, اتنا سنگین معاملہ ہے. اس حدیث کو امام الطبرانی نے روایت کیا, صحیح الجامع الصغیر میں شیخ الالبانی نے اس کو صحیح کہا ہے. اس حدیث سے بات معلوم ہوتی ہے کہ تکفیر کا معاملہ ایسا ہے, مثلا آپ سے پوچھا جائے یہ قتل کرنے کے لائق ہے کیا, آپ بولے ہاں, بول سکتے آپ؟ اگر بول سکتے ہو تو ہی اس کی کفر کا فتویٰ دیا جا سکتا. یعنی اتنا سنگین معاملہ ہے کہ اس کو پکڑا گیا, حکومت نے پکڑی, بولی تمہارے حساب سے یہ قتل کرنے کے لائق ہے, مرتد ہے یہ؟ ہاں قتل کرو. کیا آپ ایسا مانتے ہیں؟ اگر آپ ہاں بولنے کی جرت نہیں کر سکتے تو کافر بولنے کی جرت کیوں کریں, کیونکہ قتل سے زیادہ سنگین تکفیر. किसी को मार डाला उससे ज्यादा बड़ा क्या है, उसको काफिर बोलना, क्योंकि आपने इसके इस्लाम ही को खत्म कर दिया है। आपने अपने बोलने से उसको इस्लाम की फेहरिस्त से आपके अपने नजदीक आपने निकाल दिया, उसको कत्ल करने से भी ज्यादा संगीन है। इसमें बहुत एहतियात करना चाहिए। तो ये तबरानी की रिवायत है। इसलिए इब्ने तैमिया रहमतुल्लाह अलैह क्या फरमाते हैं, आज आप देखिए, यानी हर फिरका दूसरे को काफिर बनाने पर तुला हुआ है। काफिर 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 इतना आसान हो गया जैसे पेट नेम हो गया हो। किसी को एक नाम से दूसरे नाम से पुकारना है तो क्या है वो, मुखाली जब काफिर सब मुशरिक नहीं होती उनके पीछे नमाज, बहुत आसान, इतना आसान है क्या। अच्छा, ये वो लोग हैं जो मौलवियों को काफिर बनाने वाले, रिश्तेदारों में किसी को काफिर नहीं बनाते। कानून सबके लिए एक होना चाहिए ना, रिश्तेदारों में बनाते नहीं। खाला है दरगाह पे जाती है, काफिर नहीं हो, जाहिल हो। लेकिन पड़ोसी है उससे झगड़ा हुआ, काफिर हो। अपने और पराये में ये दोगलापन क्यों, कानून एक होना चाहिए और उसूल की बुनियाद पर होना चाहिए, रिश्तेदारी की बुनियाद पर नहीं। वला यजरिमन्नकुम शनआन कौमिन अला अल्ला तअदिलू इअदिलू हुवा अक़रबु लित्तक़्वा। किसी कौम की दुश्मनी तुमको इस बात पर आमादा न करे कि तुम इंसाफ उनके साथ छोड़ दो, तुम उनके साथ अदल इंसाफ की रविश छोड़ दो। किसी कौम की मुखालफत और दुश्मनी तुमको इस बात पर आमादा नहीं करना चाहिए, तुम अदल इंसाफ करो, ये तक्वा से ज्यादा करीब है। अपना हो अगर काफिर है काफिर है, पराया हो दुश्मन हो अगर काफिर नहीं तो काफिर नहीं है। आदमी में इंसाफ होना चाहिए और लापरवाही नहीं होना चाहिए, एहतियात होना चाहिए, क्योंकि जुबान से निकलने वाले अल्फाज उसकी आखिरत के फैसले पर असर डालती है। ये अल्फाज उसके आखिरत के फैसले पर असर डालते हैं, इसका हाल क्या होगा। इब्ने तैमिया रहमतुल्लाह अलैह का जुमला आप देखिए क्या कहते हैं, कहते वो अयगन फइन्नल किताब वस्सुन्नत قد دل على أن الله لا يعذب أحدا إلا بعد إبلاغ الرسالة। कहते हैं किताब और सुन्नत में इस बात की वाज़े दलील मौजूद है, इसी तरफ हमारी रहनुमाई करते हैं किताब और सुन्नत। قد دل على أن الله لا يعذب, अल्लाह ताला अज़ाब नहीं देता है, إلا بعد إبلاغ الرسالة, रिसालत यानी अल्लाह का पैगाम पहुंचाने के बाद ही अजाब भेजता है। अल्लाह के नजदीक कोई इंसान अजाब का हकदार तभी होता है जब अल्लाह की तरफ से उसके पास पैगाम आ जाए। फमन लम तबलुगहु जुमलतन लम युअद्दिबहु रास, जिसके पास सिरे से अल्लाह का पैगाम पहुंचा ही नहीं, रसूल की बात आई ही नहीं, वही उस तक वही वाला इल्म उस तक गया ही नहीं, पहुंचा ही नहीं, तो अल्लाह उसको सिरे से अजाब नहीं देता है। और वमन बलगतहु जुमलतन दून बाद तफसील, लेकिन उसके पास अगर इजमाली पैगाम पहुंचा है, तफसीली नहीं, डिटेल बात नहीं पहुंची लेकिन मुजमल बात पहुंची है, तो लम युअद्दिबहु इल्ला अला इनकारी मा क़ामत अलैहिल हुज्जत रिसालिया। कहते हैं कि उसको अल्लाह अज़ाब नहीं देगा मगर उस वक्त जब वो उस पैगाम का इनकार कर दे जितना उस तक पहुंचा है। जैसे मिसाल के तौर पर एक आदमी पांच नमाजें उसको मालूम हुई लेकिन उसके अलावा नमाजें उसको मालूम नहीं, उसने इस्लाम कबूल किया तो उसको बताया गया कि दिन रात में पांच नमाजें जिनको पढ़ना चाहिए। अब उस आदमी का बस, उसको किसी ने बताया कि तहज्जुद पढ़ना भी सुन्नत है, कहा मैं नहीं मानता तहज्जुद, उसने कहा ईद के दिन भी नमाज होती है, नहीं मानता मैं, जुमा के दिन भी नमाज है, नहीं, क्योंकि उस तक वो बात पहुंची नहीं कि पांच वक्त की नमाज तो है लेकिन उसके अलावा और नमाजें भी नबी सल्लल्लाहु अलैहि वसल्लम ने पढ़ाई हैं, वो कौन सी हैं? जुमा की और ईदैन की। उस तक ही बात नहीं पहुंची। उसको कलिमा पढ़ाने वाले ने बताया पांच वक्त की नमाज, जुमा बताया, ईद बताया नहीं। अब किसी ने उसके सामने कहा ऐसा है, उसने कहा नहीं मानता मैं। क्यों? इसलिए कि अब तक उस तक वो दलील पहुंची नहीं। किसी ने बताया देखो ऐसा हदीस में है, अच्छा ऐसा है क्या माना, तो काफी कैसे, अगर देखने के बाद दलील के बाद भी इनकार कर दिया। अब पहले इजमाली इल्म पहुंचा था, इजमाल किसको कहते हैं, जो डिटेल्स ना, पांच नमाजें इजमाल, डिटेल नमाजें थी सारी पांच के अलावा सारी नमाजें उसके सामने नहीं आई, तो जितना पहुंचा था अगर पांच नमाजों में से किसी का इनकार कर दे काफिर हो गया, क्योंकि उसका इल्म पहुंचा, नहीं पहुंचा अगर दूसरा इल्म तो उसकी बुनियाद पर उसको काफिर हम बोल सकते हैं, नहीं होना चाहिए। तो कहते हैं कि वमन वमन बलगत जुमलतन दून बाबी तफसील लम युअद्दिबहु अला इनकारी मा कामत अलैहि हुज्जतुर रिसालिया, अल्लाह ताला उसको अजाब नहीं देगा हाँ मगर उतने के इनकार पर जिसकी रिसालत के एतबार से इल्म उस तक पहुंचा है, रसूल वाला इल्म उस तक पहुंचा है। लिहाजा ये मजमूल फतावा में जिल्द नंबर 12 सफा नंबर 493 पर शेख इब्न तैमिया, शेख इस्लाम इब्न तैमिया रहमतुल्लाह ने बात कही है। इससे एक बात ये मालूम हुई कि जितना इल्म इंसान तक पहुंचता है आदमी उतने का मुकल्लफ होता है, इसको याद रखें। आदमी कितने का मुकल्लफ है? जितना इल्म उस तक पहुंचा है। अगर वो इल्म नहीं पहुंचा है वो उसका इनकार कर दे तो काफिर नहीं होता है, इसलिए कि इल्म उस तक पहुंचा नहीं। बाद कहते हैं अकल है ना उसको, अकल है तो अल्लाह ने रसूलों को क्यों भेजा, अकल ही के हिसाब से चलो बोलता है अल्लाह। अकल की बुनियाद पर इंसान नमाजों की गिनती तय कर सकता है, रकात तय कर सकता है, अकल की बुनियाद पर इंसान जकात की मिकदार तय कर सकता है, अकल की बुनियाद पर इंसान हज और उम्रे के मरासिम तय कर सकता है, रोजों की गिनती तय कर सकता है कितने होना चाहिए फर्ज, नहीं। ये अल्लाह की तरफ से तौकीफी है कि रोजे 30 होंगे और अगर उससे पहले चांद दिखाई दे तो 29, चांद नहीं दिखाई दे 30 उससे ज्यादा नहीं, न 30 से ज्यादा न 29 से कम, कौन तय करेगा ये? जब तक कि दलील रसूल की न मिले कोई बता नहीं सकता है, बैठ के सोच सोच के चलो इतने रोजे रहते मालूम पड़ सकता है इंसान को, नहीं। ये अल्लाह की तरफ से आने वाला इल्म, वो इल्म अगर किसी के पास नहीं पहुंचा और उसकी जिंदगी में उस इल्म के खिलाफ अमल था तो उस इंसान को अल्लाह ताला अजाब नहीं देगा। ये मुस्तकिल तफसील की बहस है जिसमें हम इंशाल्लाह किसी मुस्तकिल उनवान के तहत तकफीर का जो फितना है, तकफीर का जो मसला है, इसको समझने की कोशिश करेंगे। यहां हम जो देख रहे हैं वो जल्दबाजी है। तो एक बात ही मालूम हुई कि इंसान अगर इल्म उसके पास ना हो तो बजाय उसकी तकफीर के उसकी तालीम की फिक्र करना चाहिए। तकफीर की बजाय क्या, तकफीर का मतलब क्या है, तू काफिर ये बोलना, वो काफिर ये बोलना, कुफर का फतवा किसी पर लगाना, इसको तकफीर कहते हैं, नहीं करना चाहिए। और वैसे भी हमारा काम है क्या, ये उलमा का काम है, ये उन लोगों का काम है जिनके पास गहरा इल्म है, वो एक इंसान में और दूसरे इंसान में, एक हालत में और दूसरी हालत में फर्क कर सकते हैं। हर जगह वो कोई स्टैंप नहीं है काफिर, आप ले लिए काफिर, ऐसा नहीं। हर आदमी अलग होता है, उसकी सिचुएशन अलग होती है, क्योंकि यहां इब्न तैमिया रहमतुल्लाह अलैह से पहले भी यहां पे, यानी इब्न तैमिया रहमतुल्लाह अलैह क्या कह रहे हैं कि एक तो ये कि उस तक यानी मवाने اور شروع، یعنی اس سے پہلے شیخ محمد بن عمر بازمل کہہ رہے ہیں کہ شروع پوری ہونی چاہیے اور موانع موانع نہیں ہونا چاہیے۔ اب یہ ایک فطری مسئلہ ہے کہ شروع اور موانع کیا ہوتا ہے، اس کو بھی سمجھیے، یہ بات آ گئی تو سمجھ لیجیے۔ شرعی احکام کے نفاذ کے لیے دو چیزیں ضروری ہیں، ایک یہ کہ شرائط پوری ہوں اور دوسرے یہ کہ اس میں کوئی موانع نہ ہو۔ مثال کے طور پر عورت کا مسئلہ لے لیجیے یا انسان مرد کا مسئلہ لے لیجیے، فجر کی نماز پڑھنا ہے، 3 بجے پڑھ سکتے، جلدی پڑھ رہا نا، عبادت میں جلدی کرنا چاہیے، تو کیا کوئی آدمی 3 بجے فجر کی نماز پڑھ سکتا ہے ہمارے یہاں پر؟ کیونکہ 3 بجے کیا ہو رہا ہے، وقت ہو رہا ہے نا فجر کا؟ نہیں۔ کتنے بجے ہوتا ہے ابھی؟ ہاں 5 کے بعد ہی، 5 سے پہلے ہے نہیں۔ اب 3 بجے پڑھ لیا، آفس سے آیا میں، رات کی ڈیوٹی تھی، اب نیند کھلے گی نہیں کھلے گی، تو کال کرے سو آج کر، آگے کرنے کی بجائے ابھی کر لو، جلدی کرو، نیکیوں میں جلدی کرنا چاہیے۔ پڑھ لی سے نماز، ہوئی نماز کیوں؟ اس لیے کہ نماز کے صحیح ہونے کے لیے پہلی شرط کیا ہے؟ وقت صحیح ہونا چاہیے، یعنی نماز کا وقت ہونا چاہیے۔ وقت ہوا نہیں، وقت سے پہلے نماز پڑھی، نماز کی قبولیت کی شرط ہے کہ نماز کا وقت ہوا ہونا چاہیے۔ اگر یہ شرط اس نے پوری نہیں کی تو نماز ہوگی نہیں۔ وقت ہو گیا اور پڑھا اس نے نماز، لیکن جنابت کی حالت میں ہے۔ جنابت کی حالت کا مطلب کیا؟ احتلام ہو گیا اس یا بیوی سے، اس نے ازدواجی تعلق قائم کیا، اب غسل اس کے لیے باقی ہے کہ نہیں؟ غسل کے بغیر نماز ہوگی؟ اس کو غسل کرنا ہے، تو اس کے لیے جنابت کیا ہے؟ مانع ہے، اس کے لیے رکاوٹ ہے، جب تک کہ وہ غسل نہیں کرتا ہے نماز نہیں پڑھ سکتا ہے۔ تو ایک ہوتی ہے شرط اور دوسرا ہوتا ہے مانع۔ شرط پوری ہونا چاہیے اور مانع نہیں رہنا چاہیے۔ عورت ہے مثلا، عورت حیض کی حالت میں ہے، فجر کا وقت ہو گیا، جب شوہر نے غسل کیا ہے جنابت میں، احتلام ہو گیا اس کو، غسل کر کے نماز کو گیا، یہ حیض کی حالت میں ہے، غسل کر کے نماز پڑھ سکتی ہے؟ ابھی اپنے کو معلوم نہیں، کچھ سوچ رہے ہاں بولو کہ نہیں بولو، ہاں بولو کہ حیض کی حالت میں ہے، وہ اسی حالت میں وہ غسل کر کے نماز پڑھ سکتی ہے؟ نہیں، کیونکہ حیض سے پاک ہونا اس کے لیے ضروری ہے۔ کسی کے 7 دن ہیں، کسی کے 10 دن ہیں، آگے پیچھے گنتی الگ الگ ہوتی ہے، تو جتنے دن اس کے حیض کے ہیں، طہر کی حالت جب تک یہ نہیں ہوتی تب تک کہ وہ غسل کرے گی بھی تب نماز نہیں پڑھ سکتی ہے، غسل کر کے بھی نہیں پڑھ سکتی ہے۔ جب حیض رک جائے گا اس کے بعد وہ غسل کرے گی پھر نماز پڑھے گی، تو حیض اس کے لیے نماز سے کیا ہے؟ رکاوٹ ہے۔ سمجھ میں آ رہا؟ مانے کا مطلب کیا ہے؟ مانے نہیں، مانے نہیں، مانے یا نہ مانے، پڑھنا ہے نماز۔ بولیے کیا مانے نہیں مانے، ماننا تو پڑے گا سب کو، مانے نہیں، منع سے ہے۔ منع کا مطلب کیا ہوتا ہے؟ منع۔ عورت کے لیے حیض کی حالت میں نماز کیا ہے؟ منع۔ حیض اس کے لیے مانے ہے، رکاوٹ ہے، تو چاہے وہ غسل کر لے، جب تک حیض کی حالت میں نماز پڑھ سکتی ہے نہیں، حیض اس کے لیے رکاوٹ، چاہے وقت ہو گیا ہو، چاہے وقت ہو گیا ہو۔ تو ایک ہوتی ہے شروع اور دوسرے ہوتے ہیں موانع۔ تو کسی بھی چیز کے لیے اس کا حکم پورا ہونے کے لیے اس کی شروع پوری ہونی چاہیے اور کوئی رکاوٹ اس میں نہیں ہونا چاہیے۔ لہذا تکفیر کے مسئلے میں بھی ایسا ہے، جہل تکفیر میں مانے۔ ایک آدمی کو معلوم ہی نہیں، آپ بول رہے کافر، اس کو جب تک کہ بتایا نہ جائے वो आदमी काफिर नहीं होता है। बताने के बाद इनकार करेगा तब काफिर होगा। लिहाजा शुरूत और मवाने का, शुरूत का पूरा होना, मवाने का खत्म होना ये जरूरी है। मिसाल के तौर पर किसी के सर पे किसी ने बंदूक रख दी, बोल इस्लाम मुर्दाबाद, बोल इस्लाम हक नहीं है, तो अब क्या हो गया? इसने बोला, सारे बस्ती के लोग मिलके नीम मुफ्ती ऐसे बोले तो काफी नहीं होता ना। सबने क्या किए, निकाह टूट गया, बीवी को भेज दिया उसकी। अब क्या हो, क्या शरीयत में ऐसा है? नहीं। इकराम की वजह से, जबर की वजह से अगर कोई आदमी ऐसा कलिमा कहता है जान बचाने के लिए, काफिर नहीं होता है। इसलिए कि इकराम उसकी तकदीर में क्या है, माने हैं, रुकावट है कि उसने अपनी जान बचाने के लिए कुफर का कलिमा कहा। नबी सल्लल्लाहु अलैहि वसल्लम के जमाने में बाद सहाबा गरीब थे, कमजोर थे, गुलाम थे, मुशरिकीन उनको सजा देते थे, मारते थे, बोलो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम सही नहीं है। क्या करेगा आदमी, इतना अजाब उनको देते थे, मजबूरन बोलना पड़ता था। वो आए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास, कहा अल्लाह के रसूल, लोग ऐसा करते हैं, हमको ऐसा बोलने लगाते। कहा अगर वो आइंदा भी तुमको ऐसा करें तो वही बोलना जो तुमने बोला है। आप सोचिए, आपने बोले काफिर होगा ये, रिजा उसको कत्ल कर दो। हम लोग बहुत जल्दी करते हैं, हम नमाज पढ़ने की जल्दी नहीं करते, लेकिन हम लोग क्या करते हैं, लोगों को काफिर बनाने की बहुत जल्दी करते हैं, दीन सीखने की जल्दी नहीं करते, लेकिन दूसरों को जहल के बावजूद काफिर करार देने बहुत जल्दी करते हैं। क्या मिलता है इससे? कोई गोल्ड मेडल मिलता, फरिश्ता के हाथ मिलाता, अल्लाह की तरफ से आसमान से कुछ इसके ऊपर सोने चांदी की कुछ बारिश होती, रहमत मिलती, कुछ इससे पॉइंट्स बढ़ते, इसके टोकन जमा करता, कुछ क्या है? कितनों को काफिर बनाया तुमने, 40 को, 20 को, 10 को, 5 को, कितने, क्या मिलने वाला है? क्यों जरूरी है? अगर तूने काफिर नहीं बनाया उसको तो तुझको जहन्नम में डालेंगे, है ऐसा? नहीं मालूम भाई, उलमा बताएंगे, उलमा फैसला करेंगे, मैं नहीं बोलता इस बारे में कुछ, नहीं कर सकता। रिश्तेदार की तलाक में नहीं करता ऐसा। आगे पूछते उसको, तलाक दिया उसने 3, फौरन दिए, खत्म हो गया, हो गया, बोलता उलमा से पूछना पड़ेगा, इसमें बारीकी बहुत, डिटेल है, क्यों? बहन का मामला है, बेटी का मामला है, रिश्तेदार का मामला है, थोड़ा एहतियात करना चाहिए। तो तलाक में अपने रिश्तेदार की जो एहतियात करता है, वो तकदीर में क्यों नहीं करता है? क्योंकि तेरे नजदीक उसकी उतनी अहमियत नहीं, तुझको मालूम नहीं कि तू कितना रिस्की काम कर रहा है। तलाक से घर में आ जाती ना बेटी, तकफीर से क्या फर्क पड़ता, जो जिधर है उधर। हाँ, ये जाहिर होता है मैं कितना दीन का गैरतमंद, बिल्कुल बर्दाश्त नहीं करता मैं कुफ्र शिर्क को, मैं एंटी कुफ्र शिर्क हूं, इससे इसकी दीनदारी बहुत जाहिर होती है। क्या फायदा? नबी सल्लल्लाहु अलैहि वसल्लम लोगों को मुसलमान बनाने के लिए आए, और ये आपका उम्मती लोगों को काफिर बनाने के मिशन पे गन मशीन लेके चालू, ये काफिर गन मशीन, वो काफिर गन मशीन, तकफीर की गन मशीन इसके हाथ में बगल में हमेशा रहती है, दोनों बगल के नीचे। क्या हासिल इसका? उलमा को करने देने का, आप न करें, कहीं ऐसा ना हो कि दूसरों को काफिर बताते बताते बनाते बनाते आप तकफीर की वजह से आप कुफर में वाक़े हो जाए, कि आप एक हक बात को ना हक बोल दें। कभी कभी ऐसा भी होता, एक बरेली मौलाना है, वो ऐसा बोल रहे थे, आगे पूछता कुछ बोल रहे थे, नमाज में जो है आसीन और पांव के जो है पाइचे जो होते हैं पजामे के ऊपर नहीं करना बोलते हो, बेवकूफ है, ऐसा कुछ भी नहीं, बकवास 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 नहीं, अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम भी मना किया। कभी कभी जहालत में, दूसरों की मुखालफत में आदमी किसी ऐसी चीज का इनकार कर बैठता है जो सही है। वला यजरिमन्नकुम शनआन कौमिन अला अल्ला तअदिलू, کسی قوم کی دشمنی تم کو اس بات پر آمادہ نہ کرے کہ تم ناانصافی کرو. اور بے وقوفی ہے کہ جو مخالف ہے اس کی ہر بات غلط. بے وقوفی ہے, کامن سینس بھی نہیں. کوئی آدمی پورا غلط نہیں ہوتا ہے, کچھ باتیں اس کی صحیح ہوتی کچھ باتیں غلط ہوتی. امام مالک کیا کہتے ہیں, جو بھی آدمی ہوتا ہے اس کی کوئی بات لینے کی کوئی بات چھوڑنے کی ہوتی سوائے اس قبر والے کی, محمد صلی اللہ علیہ وسلم. ساری باتیں صحیح, باقی سب کی کچھ باتیں صحیح ہوتی کچھ غلط ہوتی. لیکن مذہبی فرقہ وارانہ تعصب کی وجہ سے جہالت میں آدمی بعض اوقات مخالفین کی صحیح بات کا بھی انکار کر دیتا ہے, اس وجہ سے کہ وہ لوگ غلط ہیں, بلکہ اس کی بنیاد پر کافر بھی بول دیتا ہو. نہیں ہونا چاہیے. تو یہاں پر ایک جگہ ابن تیمیہ, کبھی دیکھیے لا علمی ہے, نہیں معلوم, آدمی کو نہیں معلوم, اس نے انکار کر دیا کسی چیز کا, کافر نہیں بول سکتے. کبھی سمجھنے میں غلطی ہوتی ہے, خطا ہو جاتی ہے, اس کی وجہ سے بھی آدمی ایسا کام کر بیٹھتا ہے جو شرک اور کفر ہوتا ہے. لیکن اس غلط فہمی کی بنیاد پر اس کو کافر نہیں کہا جائے گا. مثال کے طور پر ابن تیمیہ رحمۃ اللہ علیہ دوسری جگہ فرماتے ہیں, اقو ام تکفیر فالصواب انه من اجتهد من امه محمد صلی اللہ علیہ وسلم وقصد الحق فاخطا لم يكف بل يغفر له خطاؤه. کہتے ہیں کہ تکفیر کا جہاں تک کے معاملہ ہے اس میں صحیح بات یہی ہے کہ امت محمد میں سے صلی اللہ علیہ وسلم, اس امت کے افراد میں سے کوئی شخص خصوصاً کوئی عالم اجتہاد کرے اور خیر کا ارادہ کرے لیکن غلطی کر جائے, غلطی کر جائے, ارادہ اس کا خیر کا تھا لیکن غلط نتیجے پر پہنچا, تو کہتے ہیں لم یکف اس کی تکفیر نہیں کی جائے گی بلکہ اس کی غلطی بھی معاف ہے, اس کی غلطی بھی معاف ہے. بعض ائمہ, بعض بڑے بڑے علماء تعویذ کے قائل ہیں جو قرآن کا تعویذ ہوتا ہے. اب یہ جو ڈنڈا اور جھنڈا لے کے کھڑا ہو جاتا ہے توحید کا, حالانکہ توحید میں کتنے نقطے ہیں وہ بھی معلوم نہیں ہوتا ہے. توحید کے نقطے تو بہت دور کی بات ہے, توحید کی سپیلنگ کے نقطے بھی معلوم نہیں ہوتے اس کو. لیکن جب کسی عالم کے بارے میں سنتا ہے فلا عالم کا یہ قول ہے, کافر شرک ہے تو وہ بھی مشرک ہو گئے, اگر یہ چیز شرک ہے وہ بھی مشرک ہو گئے. ضروری نہیں, ہر وہ شخص, یہ نہیں صحیح ہے کہ ایک آدمی اگر ایک چیز شرک ہے کوئی اس شرک میں واقع ہوا تو وہ مشرک ہو جاتا ہے. ضروری نہیں ہے, ضروری نہیں, وہ لا علم بھی ہو سکتا ہے, اس کی لا علمی کی وجہ سے, نہ جاننے کی وجہ سے اس کو مشرک نہیں بتا سکتے. بہت سارے لوگوں کے لیے یہ سمجھنا مشکل ہو جاتا ہے. کہتے ہیں وَمَن تَبَيَّنَ لَهُ مَا جَاءَ بِهِ الرَّسُولُ صَلَى اللَّهُ عَلَيْهِ وَسَلَّمَ, جس آدمی کے لیے واضح ہو جائے وہ علم جس کو لے کے نبی صلی اللہ علیہ وسلم آئے, فَشَاقَ الرَّسُولَ مِن بَعْدِ مَا تَبَيَّنَ لَهُ الْهُدَى, اور ہدایت کے واضح ہو جانے کے بعد بھی وہ رسول کی مخالفت کرے. کہتے ہیں وَاتَّبَعَ غَيْرَ سَبِيلِ الْمُؤْمِنِينَ, اور ایمان والوں کا راستہ چھوڑ کے کوئی اور راستہ چلے فَهُوَ كَافِرٌ. حق واضح ہونے کے بعد رسول کی مخالفت کرے, مؤمنین کی راہ چھوڑ کے چلے, کافر ہے. کہتے ہیں وَمَنِ اتَّبَعَ هَوَاهُ وَقَصَّرَ فِي طَلَبِ الْحَقِّ وَتَكَلَّمَ بِالْعِلْمِ فَهُوَ عَاصٍ مذنب, اور جو آدمی خواہش کی پیروی کرے اور حق کی طلب میں کوتاہی کرے اور بات کرے بغیر علم کے, تو ایسا آدمی گنہگار ہے نافرمان ہے. دونوں میں فرق ہے, وہ گنہگار ہے. بعض لوگ کیا کہتے ہیں, اس کو معلوم ہونا چاہیے نا, اس نے علم ہی سیکھا, جہالت کی وجہ سے اس نے شرکی عمل کیا, غلطی اس کی ہے, اس کو سیکھنا چاہیے تھا, تو اس نے نہیں سیکھا, کافر مشرک, وہ گنہگار ہے. ہاں جانتے ہوئے کہ یہ شرک ہے, اگر شرک میں واقع ہوتا ہے تو اس کو مشرک آپ بول سکتے, اس کو تو معلوم ہی نہیں تھی شرک، بلکہ یہ غلط ہے یہ بھی نہیں معلوم، اس کے پاس اس کا علم پہنچا ہی نہیں کہ جو کر رہا ہے یہ غلط ہے، لیکن وہ یہ مانتا ہے محمد صلی اللہ علیہ وسلم جو دین لے کر آئے وہ صحیح ہے، شرک غلط ہے، لیکن وہ شرک کر رہا ہے کیونکہ اس کو معلوم نہیں کہ میں جو کر رہا ہوں اولیاء اللہ کو مان رہا ہوں، اس کو پکار رہا ہوں، تو یہ سمجھ رہا ہے کہ شرک نہیں ہے۔ تو اگرچہ وہ شرک ہے کہ اولیاء کو مدد کے لیے آدمی پکارے ان کی وفات کے بعد، یہ شرک ہے، لیکن وہ آدمی مشرک نہیں ہوگا کیونکہ وہ جانتا نہیں، وہ جانتا نہیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کے زمانے میں کچھ صحابہ نئے نئے مسلمان ہوئے تھے، امام ابن ابی عاصم نے اس کو اپنی کتاب السنہ میں ذکر کیا ہے اور صحیح حدیث ہے، کہتے ہیں ہم مسلمان ہوئے، نئے نئے مسلمان ہوئے تھے، ہمارا گزر سفر میں نبی صلی اللہ علیہ وسلم کے ساتھ ہوا، وہاں ایک مشرکین کا پیڑ تھا، اس کا پیڑ کا نام تھا کیا؟ ذات انواق، ذات انواق۔ مشرکین کیا کرتے تھے؟ اس پیڑ پر اپنی تلواریں لٹکاتے تھے برکت کے لیے، اور بعض علماء نے کہا ہے کہ وہ جو پیڑ تھا وہ ان کا معبود، وہ پیڑ ان کا معبود تھا، اس کے اطراف وہ جمع ہوتے تھے سال میں ایک بار عرس کے لیے، اس کا بھی عرس ہوتا تھا، سال میں ایک بار جمع ہوتے تھے، اور عام دنوں میں بھی اس کے اطراف اعتکاف کرتے تھے، یعنی جمع ہو کے بیٹھتے تھے، عقاب کا مطلب ہوتا ہے پکڑ کی جگہ بیٹھ جانا، ٹھکانا وہاں بنا لینا، اس کے در پہ بیٹھنا بولتے ہیں نا جیسے۔ تو وہ جو پیڑ تھا اس پر تلواریں لٹکاتے تھے اور یہ سمجھتے تھے کہ اس سے ہم تلوار اگر اس پہ لٹکائیں گے ہم جنگوں میں جیتیں گے، یہ ہماری مدد ہوگی، تبرک ایسا کرتے تھے۔ بعض صحابہ نے جب دیکھا وہ پیڑ کے پاس سے گزرے تو کہا اے اللہ کے رسول ہم کو بھی ایسا ایک پیڑ بناؤ، ریکویسٹ کیا ہے؟ یہ جو ذات و انوات ہے جیسے مشرکین کا، اجعل لنا ذات انوات کما لہ ذات انوات، اے اللہ کے رسول ان کے پاس جیسا ذات و انوات ہے ایک اپنے پاس بھی ہونا چاہیے، ہم کو بنا کے دو نا اسے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا کہا؟ سبحان اللہ، بعض بات میں اللہ اکبر، اللہ اکبر، یہ ویسا ہی ہے جیسا موسیٰ علیہ السلام سے ان کی قوم نے کہا اجعل لنا الہاً کما لہم آلہا، اے موسیٰ ہم کو بھی ایک ایسا معبود بناؤ جیسے ان کے معبود ہیں۔ موسیٰ علیہ السلام کی قوم بنی اسرائیل سفر میں ساتھ میں موسیٰ علیہ السلام کے تھے، ایک جگہ سے گزرے دیکھا کچھ بتوں کی عبادت کرتے ہیں، وہ ان کو بھی پسند آئے، وہ کس پہ آئیں گا بول نہیں سکتے، اپنے بھی ایسا ہونا چاہیے، بہت زبردست ہوتا ہے۔ تو انہوں نے جب دیکھا وہ بتوں کی عبادت کرتے ہیں تو موسیٰ علیہ السلام سے بنی اسرائیل نے ریکویسٹ کیا کہا؟ اجعل لنا الہاً کما لہم آلہا، ہمارے لیے بھی ایک ایسا معبود بنا دو جیسے ان کے معبود ہیں۔ اللہ کے سوا کسی اور کو معبود ماننا کیا ہے؟ توحید ہے کہ مکروہ ہے، حرام شرک ہے۔ انہوں نے اللہ کے علاوہ معبود کا مطالبہ کیا، یہ کیا ہے؟ شرک اکبر ہے۔ موسیٰ علیہ السلام کیا بولے؟ تم کافر ہو گئے؟ انہوں نے کیا کہا؟ قال انکم قوم تجہلون، تم بڑی جاہل قوم ہو۔ کیا کہا موسیٰ علیہ السلام نے؟ تم جہالت کی بات کر رہے ہو، کیونکہ ابھی تک ان کو انہوں نے سمجھایا نہیں کہ تمہاری یہ ڈیمانڈ کفر ہے۔ اسی لیے بعض علماء نے کہا اگر موسیٰ علیہ السلام کے بولنے کے بعد بھی وہ مانتے کافر ہو جاتے۔ اسی طرح سے وہ صحابہ جنہوں نے مطالبہ کیا ہم کو ایسا ایک ذات و انوات چاہیے، علماء نے کہا کہ اگر نبی صلی اللہ علیہ وسلم نے کہا یہ ویسا ہی ہے جیسا موسیٰ علیہ السلام سے ان کی قوم نے کہا کہ ہم کو بھی ایک ایسا معبود بنا دو جیسے ان کا ہے، اگر وہ آپ صلی اللہ علیہ وسلم کے بتانے کے بعد بھی واپس مانگتے لکفروا, وہ کافر ہو جاتے. بتانے سے پہلے کافر نہیں ہوتا ہے, بتانے کے بعد کافر ہوتا ہے. کیوں؟ کبھی لا علمی کی وجہ سے آدمی بولتا ہے, نہیں جاننے کی وجہ سے. نہیں جاننے کی وجہ سے آدمی ایسا کوئی کام کر سکتا ہے جو کفر ہو, جو شرک ہو, فوراً اس کے اوپر ربر سٹیمپ سے مشرک کا سٹیمپ نہیں لگانا چاہیے, اس کو بتانا چاہیے. بتانا بھی کیسا, اس کی بات اس کو ہی نہیں سمجھ رہی, اس کو کب سمجھنا؟ بولے اس کو میں نے بہت سمجھا ہے. کیا سمجھا بتا. بولے میرے کو یاد نہیں آ رہا کیا سمجھا ہے. تیرا ایسا علم ہے, نہ دلیل تو دیا اس کو, نہ ڈھنگ سے سمجھایا اس کو تمہیں, اور اس کو تو سمجھانا کہتا ہے نہیں. بات واضح کرنا یہ ضروری ہے, ایسے سمجھایا جائے کہ سمجھ میں بات آئے, یہ نہیں کہ اور کنفیوز کر دے. کبھی کبھی سمجھانے والا ایسا سمجھاتا کہ غلط کا غلط ہونا واضح ہونے کی بجائے غلط زیادہ صحیح لگنے لگتا ہے. یاد رکھیں ایسا نہیں سمجھانا چاہیے. واقعی علم کے ساتھ کوئی آدمی صحیح ڈھنگ سے سمجھائے تو کہتے ہیں, تو بعض لوگ کہتے ہیں کہ اس کو تو معلوم ہونا چاہیے مسلمان ہے. اچھا بعض لوگ کیا کہتے ہیں, قرآن تو آ گیا نا, ابھی آ گیا لیکن اس تک پہنچا کیا؟ اس تک پہنچنا بھی ضروری ہے. بولتے نبی صلی اللہ علیہ وسلم 1400 سال پہلے آ گئے, قرآن آ گیا, اسلام آ گیا, اب اس کے بعد بھی کسی کو نہیں پہنچا تو اس کی غلطی, اس کی غلطی, اس تک نہیں پہنچا, اب تک وہ مکلف نہیں. علم کے نزول کے بعد بھی اس تک پہنچنا اصل حجت ہے, نہ کہ نازل ہو جانا. نہیں, اللہ کے نبی صلی اللہ علیہ وسلم, دوسری مثال دیجیے. قرآن کریم میں اللہ تعالیٰ نے آیت نازل کی, فولی وجهک شطر المسجد الحرام, اے نبی آپ اپنا چہرہ مسجد حرام کی طرف کیجئے. آ گئی آیت, اور صحابہ کے لیے بھی آ گئی, مسلمانوں کے لیے بھی آ گئی, فأینما کنتم فولوا وجوہکم شطرا, تم جہاں کہیں ہو اپنا چہرہ مسجد حرام کی سمت میں رکھنا. آ گیا ہو مسجد قبلتین, سب لوگوں کو معلوم ہوگی ایک مسجد ہے جس میں دو قبلے ہیں مدینہ میں. کیوں ہے ایسا, اس کو کیوں بولتے ہیں ایسا؟ واقعہ یہ ہے کہ یہ لوگ نماز پڑھ رہے تھے مسجد میں. پہلے قبلہ کہاں تھا؟ مسجد اقصی, بیت المقدس, وہاں سب لوگ نماز پڑھتے تھے. جب یہ آیت نازل ہوئی تو کہاں ہو گیا قبلہ؟ مسجد حرام کی طرف. اب یہ لوگ, آیت تو نازل ہو چکی ہے ان کو نہیں معلوم, تو کہاں نماز پڑھ رہے تھے؟ پچھلے قبلے کی طرف. ایک ساتھ ادھر دیکھا باہر سے مسجد کے اندر نماز چل رہی, یہاں پہ فجر کی یا کوئی اور نماز, اور ایسا کوئی نماز چل رہی تھی, انہوں نے دوبارہ سے دیکھا یہ لوگ پرانے قبلے پہ پڑھ رہے. باہر سے آواز دی, کہ اللہ کے بندو تم پچھلے قبلے کی طرف نماز پڑھ رہے ہو. رات ہی میں آیت نازل ہو چکی ہے کہ قبلہ تبدیل ہو گیا اور مسلمانوں کو مسجد حرام کی طرف پھیر دیا گیا ہے. اب تک یہ لوگ کہاں پڑھ رہے ہیں؟ پچھلے قبلے کی طرف. امام صاحب نے کیا کیا؟ توڑ دی نماز, کیونکہ قبلہ صحیح ہونا نماز کے لیے ضروری ہے. کہیں بھی قبلے کے علاوہ نماز پڑھیے تو نماز ہوگی نہیں. تو کیا وہ لوگ مشروع قبلے کی طرف پڑھ رہے تھے؟ نہیں, وہ منسوخ قبلے کی طرف پڑھ رہے تھے. منسوخ پہ عمل کیے, آج اگر مسجد حرام کی بجائے مسجد اقصا کی طرف پڑھے گا نماز ہوگی نہیں. کیوں؟ کیونکہ اب قبلہ تبدیل ہو چکا ہے تو ان کی کیسی ہوگی. لیکن ان کو معلوم یہی تھا کہ اب تک قبلہ تبدیل ہوا ہے نہیں, وہ تو وہی پڑھ رہے ہیں. لیکن قبلہ تبدیل ہو گیا کہ نہیں ہو گیا, علم آیا کہ نہیں آیا, ان تک نہیں آیا. قرآن آ گیا, مطلب قرآن تو نازل ہو گیا, اسلام آ گیا, نبی صلی اللہ علیہ وسلم آ گئے, اب کون سی جہالت, اب ان کو نہیں معلوم تھی ان کی غلطی؟ نہیں, ان تک علم نہیں پہنچا. تو امام نے کیا کیا نماز میں؟ دیکھیے وہ امام بھی امام ہی تھا واقعی علم والا تھا, اس نے نماز میں ہی اپنا چہرہ کدھر کر لیا, نئے قبلے کی طرف. اور امام نے جب کیا تو مقتدیوں نے بھی کیا کیا, انہوں نے بھی اپنا قبلہ تبدیل کر دیا. علماء نے کہا کہ کیا وہ پچھلی نماز باطل ہوئی کہ نہیں؟ ہاں نہیں, اس امام نے قبلہ تبدیل ہونے سے پہلے جس قبلے کی طرف پڑی تھی نماز وہ تو کینسل ہو گیا, اپگریڈ ہو گیا, وہ منسوخ ہو گیا. آج اگر اس طرف نماز پڑھے گا تو نہیں ہوگی. تو وہ نماز ہوئی کہ نہیں؟ کہا وہ نماز ہوئی, انہوں نے اسی پر بنا رکھی, اس کو کٹ کر کے نئے سرے سے نماز نہیں پڑھی. معلوم ہوا کہ آدمی اسی وقت مکلف ہوتا ہے جب اس کے پاس علم آئے. آدمی کا مکلف ہوتا ہے جب اس کے پاس علم آئے, چونکہ ان کے پاس پرانا علم تھا لہذا انہوں نے اسی طرف نماز پڑھی. انہوں نے نیا علم آنے کے بعد نماز جاری رکھی اور بچی ہوئی نماز نئے قبلے کی طرف پڑھی. معلوم ہوا کہ پچھلے قبلے کی طرف پڑھی ہوئی نماز باطل نہیں ہوئی جبکہ قبلہ تبدیل ہو چکا ہے. تو ایک انسان اگر اس کو معلوم نہیں تو گناہگار نہیں ہوتا ہے. اس کو جو مولوی صاحب بتا دی وہ کر رہا ہے, اس کے پاس قرآن و سنت کا علم آیا نہیں, وہ دین سمجھ کے جو کر رہا ہے تو اسی کو دین سمجھ کے کر رہا ہے, اس کو نہیں بتایا گیا کہ واقعی دین یہ ہے یہ دین نہیں. تو اس بنیاد پر اس انسان کو کافر کیسے قرار دیا جا سکتا ہے؟ اس کو کافر نہیں بنا سکتے. کیوں؟ اس تک علم پہنچا نہیں, اس تک علم آیا نہیں. ہاں اگر کوئی آدمی علم حاصل نہیں کرتا ہے, پڑا رہتا ہے, ایسی کیا ضرورت ہے؟ جو کر رہے باپ دادا سے وہی کرتے رہیں گے. ایسا آدمی زیادہ سے زیادہ کیا ہوگا؟ گناہگار. کیوں؟ اس لیے کہ اس نے علم حاصل نہیں کیا. ہر ایک کو معلوم علم ضروری ہے, چاہے وہ گاڑی چلانا ہو, چاہے وہ دوائی کھانا ہو, چاہے کوئی بھی کام کرنا ہو, یہ ہر آدمی کو معلوم ہے کہ علم حاصل کرنا ضروری ہے. نہیں کرتا ہے گناہگار ہوگا, لیکن کافر ہوگا نہیں جب تک کہ وہ انکار نہ کرے, جب تک کہ وہ شرک نہ کرے. جانتے بوجھتے کہ یہ شرک ہے, جانتے بوجھتے کہ کفر ہے. لہذا ایک آدمی کو فوری طور پر کافر بنا دینا یہ صحیح نہیں ہے. تو میں سمجھتا آج کے اتنا کافی ہے. مزید اس میں کچھ باتیں ہیں, انشاءاللہ ہم اگلے درس میں دیکھیں گے, خاص طور سے تبدیع کے سلسلے میں کہ کسی کو بدعتی قرار دینا کیا یہ مناسب ہے اور اس کی کیا شروط وغیرہ ہیں. اس تعلق سے تفصیلات علماء نے کیا بتائی ہے, انشاءاللہ اس کو ہم دیکھیں گے. اقول ھذا واستغفر اللہ لی ولکم.